فرعون کے قصے میں فرعون تو ڈوبا، خسکم جہاں پاک. اب اللہ اس بنی اسرائیل کی طرف بات کا رخ لاتے ہیں جدھر فرعون تھا یا جو فرعون کے ہاتھوں میں تھے. اور فرعون کے ڈوبنے کے بعد اللہ نے کیا کیا؟ وَلَقَدْ آتَيْنَا مُوسَى الْهُدَى، اور ہم نے موسیٰ کو ہدایت دی. کوئی آپ سے بتا سکتا ہے کہ یہاں لفظ الہدا کس چیز کے لیے آیا؟ تورات کے لیے آیا. شاباش، اپنے وقت کی ہدایت تھی، گائیڈ بک تھی. اور آپ قرآن کا یہ انداز پڑھتے ہیں کہ جہاں فرعون کے ڈوبنے کا ذکر آتا ہے اس کے بعد ہی تورات کا ذکر آتا ہے، کیونکہ وہ ملی اس کے بعد تھی. تو اللہ نے پھر موسیٰ علیہ السلام کو گائیڈ بک دی. وَأَوْرَثْنَا بَنِي إِسْرَائِيلَ الْكِتَابَ، اور ہم نے وارث بنایا تھا بنی اسرائیل کو کتاب کا. یہ ہے نقطہ جو میں نے آپ کو مین پوائنٹس میں بتایا تھا کہ بنی اسرائیل کو کتاب کا وارث بنایا، یہ کیسے ہو گیا؟ بہت بڑی بات ہے. پیچھے ہم پڑھ چکے ہیں سورۃ فاطر میں ثُمَّ أَوْرَثْنَا الَّذِينَ اصْطَفَيْنَا مِنْهُمْ، بہت امت مسلمہ کی بات تھی نا، کہ اللہ نے امت مسلمہ کو وارث بنایا. لیکن حقیقت یہ کہ کتاب دی نبی کو جاتی ہے، لیکن اس کتاب کی وارث امت ہوتی ہے. تاکہ تم نے نبی کے بعد اس کتاب کو پھیلانا ہے، اس کے پیغام کو عام کرنا ہے، اس کتاب کی دعوت کو لے کر پوری دنیا میں پھیلنا ہے. کیا آج ہم وارث ہیں قرآن کے؟ اللہ کے نبی نے کیا فرمایا کہ نبی درہم اور دینار چھوڑ کے نہیں جاتے، ان کا ورثہ علم ہوتا ہے، اور عالم میری امت کے وارث ہیں. کس طرح سے وارث ہیں اس کو دیکھنے کی ضرورت ہے. کیسی تھی وہ کتاب؟ ہدم و ذکر علی اول الالباب، ہدایت اور یاد دہانی تھی ہوش مندوں کے لیے. اپنے دور میں وہی چیزیں جو تورات میں تھیں، آج وہی قرآن میں. کیا قرآن ہدن ہے؟ بالکل ہے. کیا کتاب ذکر ہے؟ بالکل ہے. کون اس سے فائدہ بھی لے رہے ہیں اور اس کو ہدایت بناتے ہیں؟ جو لِأُولِ الْأَلْبَابِ، لب والے، عقل والے، مغز والے، بھیجے والے، دماغ والے لوگ اس سے فائدہ لیتے ہیں. عام لوگوں کو اس کتاب سے فائدہ کیوں نہیں ہوتا؟ دیکھیں، لب کون سی عقل ہوتی ہے؟ پیچھے بھی بتایا تھا، وہ عقل جس کا تعلق بولے فطرت سے جڑا ہو. جب عقل فطرت سے جڑی رہتی ہے تو وہ لب ہے، اور جب عقل فطرت سے ہٹ جاتی ہے تو وہ عیار ہے. پھر دنیا دار ہو جاتی ہے وہ عقل، نفع اور نقصان سکھاتی ہے. اس لیے اب اپنے نبی کی طرف خطاب کرتے ہوئے اللہ نے فرمایا، حالات ہی ایسے سخت ہیں، ہر طرف سے تو مخالفتیں تھی، تو فرمایا فاصبر ان وعد اللہ حق، تو اے نبی آپ صبر کیجئے، یقیناً اللہ کا وعدہ سچا ہے. کون سا وعدہ؟ ابھی اوپر ہی گزرا ہے. کیا وعدہ کیا اللہ نے نبیوں سے؟ اِنَّا لَنَنصُرُ رُسُلَنَا وَالَّذِينَ آمَنُوا فِي الْحَيَاةِ الدُّنْيَا وَيَوْمَ يَقُومُ الْأَشْهَادِ. یہ وعدہ، اور وعدہ اللہ کا نبیوں کے ساتھ اور بھی بہت جگہ آیا ہے. کوئی آپ میں سے بتائے گا؟ روز پڑھتے ہیں ہم، میرے گمان کے مطابق. جی، ایک جملہ قرآن کا بولیں جو ہم روز پڑھتے ہیں. بس وہ ایک دم جو آپ کو سمجھ نہیں آتی نا بات، اس لیے کہ وہ آپ یوز ٹو نہیں ہے نا. اس کا نتیجہ کہ جب آپ پڑھتے ہیں تو آپ اس کے لفظوں پہ غور نہیں کرتے. کتنے لوگ ہیں جو صبح تہجد سے پہلے اٹھ کے پڑھتے ہیں اِنَّ فِي خَلْقِ السَّمَاوَاتِ وَالْأَرْضِ وَاخْتِلَافِ، اس میں کیا کہتا ہے انسان، کیا دعا کرتا ہے کہ اللہ مجھے کیا دے؟ مَا وَاتَّنَا عَلَىٰ رُسُلِكَ وَلَا تُخْزِنَا يَوْمَ الْقِيَامَةِ. ہر تہجد میں بندہ اللہ سے یہ مانگتا ہے کہ اللہ مجھے وہ سب دے دے جس کا وعدہ تو نے اپنے رسول سے کیا ہے. تو رسولوں سے کیے ہوئے وعدے اللہ نبھاتا ہے، آپ کے ساتھ بھی نبھائے گا. آپ کیا کریں؟ بس تغفر لی ذنبی کا، اپنے قصور کی معافی چاہیں. اللہ کے نبی کا کیا ذنب تھا بھائی؟ یہاں بھی یہ بات آتی ہے اور آگے سورۃ فتح میں بھی ہم پڑھیں گے. کیا آپ کا ذنب تھا؟ اور ذنب لفظ آپ نے پیچھے بھی پڑھا ہے کہ ٹیل کے معنوں میں، بالکل مسٹیک کے معنوں میں، ہلکا سا خیال. اللہ کے نبی صلی اللہ علیہ وسلم کے تو کوئی گناہ نہیں تھے، ہمیں پتا کہ آپ معصوم الخطا تھے. تو پھر ادھر کیا ہے؟ تو دیکھیے کہ انبیاء کرام کے لیے اللہ تعالیٰ کا معیار عام لوگوں سے بہت سخت ہوتا ہے. عربی میں کہتے ہیں کہ حسنات الابرار سیئات المقربین. ابرار جو ہوتے ہیں نا عام لوگ، وہ جو نیکیاں کرتے ہیں نا، وہ مقربین کے گناہ سمجھے جاتے ہیں. اس کی مثال آپ لے لیجئے، عبس و تولا ان جاہ العمی وما یدریک لعلہ یزکی. ایک اندھا نبی صلی اللہ علیہ وسلم کے پاس آیا اور آپ نے صرف تیوری چڑھائی، कोई गुनाह नहीं है आम बंदे की हालत देखा जाए, लेकिन नबी का वो मामला भी पकड़ा गया। तो जिनके दर्जे हैं सिवा, उनकी पकड़ है सिवा। अंबिया कराम रूहानी तौर पर बहुत बुलंद होते हैं, अल्लाह ताला के साथ उनका ताल्लुक बहुत मजबूत होता है। एक लम्हे की फ्लक्चुएशन आ जाए ना उनके वाईफाई सेट में, तो अल्लाह ताला उसको भी पकड़ लेता है। क्या आपको ऐसा सोचना भी नहीं चाहिए था। वसब्बिह बिहम्दि रब्बिका बिलअशी वली बकार, और अपने रब की हम्द के साथ उसकी तस्बीह कीजिए। इससे क्या पता चलता है, जब लोग सताएं, जब लोग ना माने, जब लोग आपकी बात को रद्द कर दें, तो आप अल्लाह की तस्बीहें शुरू कर दें। हम कहते हैं उनकी तस्बीह करें, उनके बोल बोले, उनके गुनगाएं, नहीं, जब लोगों से भी कोई काम है तो अल्लाह के गुनगाएं। और ये अंदाज कुरान में एक से ज्यादा जगह है कि जहां तकलीफों, दुखों और आजमाइशों के वक्त में अल्लाह से मांगना और अल्लाह को याद करना और उसकी तस्बीह का जिक्र आता है। ये बहुत एक बंदे मोमिन के लिए सुकून का नुक्ता है। आप देखिए, अल्लाह की याद से दिलों को सुकून तो आ ही जाता है ना। तो जब एक इंसान इस तरह के काम करता है, तो फिर अल्लाह ताला की तरफ से उस पर सारी बात भी होती है। फिर इसी तरह बास कहते हैं कि यहाँ जम से मुराद बेसब्री की वो कैफियत हो सकती है जो शदीद मुखालफत के उस माहौल में और ख़ास तौर पर अपने साथियों पर होते हुए जुल्म को देख कर अल्लाह के नबी के अंदर पैदा हो रही थी। मता नसरुल्लाह, कब मदद आएगी। आप चाहते थे जल्दी से कोई मौजज़ा दिखाया जाए जिससे काफिर कायल हो जाए, या फिर अल्लाह की तरफ से कोई ऐसी बात जल्दी से सामने आ जाए कि मुखालफतें ख़त्म हो जाएं। ये ख्वाहिश बजाय खुद कोई गुनाह नहीं थी कि जिस पर तौबा इस्तग़फ़ार की ज़रूरत हो, लेकिन जिस बुलंद मुकाम पर अल्लाह ताला अपने नबी को देखना चाहता था, जिस उलुल अज़्मी का वो मुकाम था, उससे नीचा नहीं करना चाहते थे, तो लिहाजा आप तस्बीह कीजिए। फिर दूसरी बात देखिए कि हम्द और तस्बीह ही वो ज़रिया है जिससे अल्लाह के लिए काम करने वालों को अल्लाह की राह में पेश आने वाली मुश्किलात का मुकाबला करने की ताकत मिलती है। आपको अगर कुरान सीखने के रास्ते में कोई मुश्किलात आएं, कोई भी आपको बुरा भला कहे या फिर कोई और रुकावटें हैं, हर्डल्स हैं, एक मुश्किल निकली तो दूसरी आ गई, एक प्रॉब्लम से निकले तो दूसरे से चिपक गए, तो फिर तस्बीह करें कि अल्लाह मैं इतनी बदनसीब हूँ कि मेरे नसीब में ये फ़ायदा उठाना ही नहीं है। फिर सुबह शाम तस्बीह करने का मतलब क्या है, ये क्या मतलब है? सुबह शाम नहीं, नंबर एक हमेशा करो, क्योंकि या सुबह होती है या शाम होती है, ठीक है। फिर दूसरा क्या है कि इसमें इशारा है उन मखसूस औकात में नमाजों का भी, और तीसरा इशारा है नमाज के पांचों औकात की तरफ जो इस सूरत के नजूल के कुछ मुद्दत के बाद ही फिर अहले ईमान पर फर्ज कर दिए गए थे। कैसे? अशीश का लफ्ज़ अगर आप देखें ना अरबी जुबान में, जवाले आफ्ताब से लेकर रात के इब्तदाई हिस्से के लिए बोला जाता है। अब इसमें क्या आएगा? जोहर, असर, मगरिब और ईशा, ठीक है। और इबकार कहते हैं सुबह की पौ फटने से तुलुए आफ्ताब का वक्त, तो ये फजर का वक्त होता है। और ये चीज़ हमें और भी जगह मिलती है। तो इसलिए अल्लाह ताला कहते हैं कि आप सुकून रखिए और अपने काम करते जाइए, अल्लाह ताला ने आपके लिए जो चीज़ रखी हुई है वो आपको मिल के रहेगी। और जब कभी मुश्किल पड़े तो उस वक़्त इन चीज़ों को आजमा के देख लें, अल्लाह सुबहान ताला ने जो बात अपने नबी से कही है हमारे लिए तो फिर बहुत ही ज़्यादा कही होगी। क्योंकि जब हम पे कोई मुश्किल आती है ना, उस वक्त हम कहते हैं अब हमें इस वक्त समझ ही नहीं आ रहा, हम करें क्या। होश को कायम रखना चाहिए, मुश्किल हालात में होश गुम नहीं करना चाहिए, इससे इंसान की रही सही ताकत जो वो भी ख़त्म हो जाती है और फिर एक दूसरे को इंसान पीछे डाल देता है। इसलिए अल्लाह ताला ने ये बात करके फरमा दिया कि आप तसल्लियाँ रखें और बस मेरे वादों को पुराने का इंतज़ार करें। फिर दोबारा बात का रुख जाता है मुखालिफन की तरफ जो अल्लाह के नबी से झगड़ रहे थे। कायनल्लज़ीना युजादिलूना फ़ी आयातिल्लाहि बिग़ैरि सुल्तानिन अताहुम, यकीनन वो लोग जो अल्लाह की आयतों में झगड़े डालते हैं बग़ैर किसी सनद के जो इनके पास आई हो। आपने एक चीज़ नोट की कि इन सूरतों में आयतों के साथ झगड़ों की बड़ी बात है। ये कैसे झगड़ा होता है? आज भी होता है कि नहीं होता? काबिल अमल ही नहीं है कुरान, नऊज़ुबिल्लाह। पर्दा तो आजकल हो ही नहीं सकता, निंजा टर्टल बनेंगे और जुल्म होगा, सूद के बगैर कारोबार चल ही नहीं सकता। अल्लाह कहता है कि फाज़न बि हर्ब मिन अल्लाह व रसूलिही, अल्लाह और उसके रसूल से जंग के लिए तैयार हो जाओ अगर तुम सूद की बातें करते हो। हम कहते हैं आज के दौर में सूद के बगैर काम ही नहीं चलता। आज कौन सा जी ईमानदारी का दौर है? آج سچ کو کون پوچھتا ہے، آج تو رشوت کے بغیر کوئی کام ہی نہیں ہوتا، تو یہ ہے آیتوں کے ساتھ جھگڑنا. ایک تو یہ کہ آیتوں کو سننا ہی نہ، ماننا ہی نہ، وہ تو کفار کا جھگڑا ہے. آج قرآن کی آیتوں پہ کتنے اعتراضات تو غیر مسلموں کا ہے، پھر اس کی الٹی سیدھی تعویلات کرنا. اللہ کہتے ہیں بغیر ہی سلطان ہیں، بغیر کسی ریزن کے یہ کرتے ہو، جو عطا ہم ان کے پاس آئی ہیں. اصل بات پتہ کیا ہے؟ ان فی صدورہم الا کبر ما ہم ببالغیہ. میرا خیال ہے کہ ان کو رسوا کرنے کے لیے اس سے زیادہ خوبصورت انداز نہیں مل سکتا تھا کہ یہ آیتوں کے مقابلے میں جو بڑھ بڑھ کے بولتے ہیں نا، اس کی وجہ کیا ہے؟ نہیں ہے ان کے دلوں میں کچھ مگر تکبر، جس تک وہ پہنچنے والے ہے کوئی نہیں. یعنی چھوٹا منہ بڑی بات، اپنے آپ کو اتنا بڑا سمجھتے ہیں، ہے کوئی نہیں. یہ وہ بڑائی کی خواہش ہے جو کبھی پوری کوئی نہیں ہونی. آج بھی دیکھیے، جتنا انسان اپنی ذات میں اپنے زوم میں بڑا ہوگا نا، وہ کھل کے قرآن کے اوپر اعتراض کرتا ہے. بیچارے جو غریب یا ان پڑھ کمزور لوگ ہوتے ہیں نا، وہ کھل کے مخالفت نہیں کرتے. جو پڑھے لکھے ہوتے ہیں نا، وہ منہ بھر بھر کے باتیں کرتے ہیں قرآن کے خلاف. اجی آپ بتائیے کہ اللہ کیا ان کافروں کو آگ میں ڈال دے گا؟ جی آپ کا کیا خیال ہے، یہ سارے اتنے کروڑوں کے جو لوگ بت پرست ہیں، یہ سارے آگ میں چلے جائیں گے؟ پھر مجھے اور آپ کو کیا لگے، لیکن سٹائل بتا رہی ہیں آپ کو. تو اللہ کہتا ہے جس بڑائی پہ یہ پہنچنا چاہ رہے ہیں، یہ پہنچیں گے کوئی نہیں. آپ کیا کیجیے؟ فاستعذ باللہ، آپ اللہ کی پناہ طلب کریں. کتنے حکم مل رہے ہیں اس آیت میں اللہ کے نبی کو؟ پہلے کیا ملا؟ اس آیت سے پیچھے بھی دیکھیں نا، سبح بحمدی ربی کا بلشی والی بکار. پھر اس سے اوپر کیا تھا؟ واستغفر لذنبک، حکم ہے. پھر اس سے اوپر کیا تھا؟ فاصبر. پہلا حکم صبر کا، دوسرا ملا استغفار کا، تیسرا ملا تسبیح کا، اور چوتھا ملا اعوذ باللہ کا. یہ ہمارے دین کی خوبصورتی. نبی کو بھی انہی باتوں کا حکم ہے جس کا امت کو حکم ہے. اور اگر مجھے اور آپ کو اللہ کے نبی والے حالات نہیں، اس سے ذرا ہلکے حالات بھی مل جائیں، تو ہمیں کیا کرنا ہے؟ یہی چار کام کرنے ہیں، صبر کرنے، استغفار کرنی ہے، اللہ کے پناہ میں آ جانا ہے، اور اسی طرح سے صبح و شام تسبیحات کرنی ہے. اللہ ساری مشکلوں کو حل کر دے گا. اب آگے کچھ شعور کو بیدار کرنے والے دلائل ہیں کہ یہ اللہ کی بڑائی کو مانتے کوئی نہیں. حالانکہ لخلق السماوات والارض اکبر من خلق الناس، آسمانوں اور زمین کی تخلیق یقیناً بہت بڑا کام ہے انسانوں کی تخلیق سے. اب آج اس آیت کو جتنا ہم سمجھ سکتے ہیں، 1400 سال پہلے انسان نہیں سمجھ سکتا تھا. زمین و آسمان کی وسعتوں کے بارے میں آج جو کچھ ہم جانتے ہیں، پہلے دور میں تو لوگ اس کے بارے میں کچھ جانتے بھی نہیں تھے. کتنی وسیع، کتنی عریض، سمندروں کی تہوں میں کیا ہے، آسمانوں کی بلندیوں پہ کیا ہے. آج تو بڑی بڑی ٹیلیسکوپس لگا لی اور اس کے اندر سے دیکھ لیا کہ اس کائنات میں کیا ہے. تو کیا ان کو اب یقین ہے کہ کائنات بڑی ہے کہ انسان بڑا ہے؟ جب آپ کبھی ایسی کوئی ویڈیو دیکھتے ہیں تو آپ کو اس وقت کیا لگتا ہے؟ اس کائنات پہ لگا ہوا ایک نقطہ انسان ہے. ولیکن اکثر الناس لا یعلمون، لیکن اکثر لوگ علم نہیں رکھتے. دیکھیں لا یعلمون، علم معرفت کے راستے کھولتا ہے. جتنا اللہ کو بڑا ہونا مانیں گے نا، اتنا اپنا چھوٹا ہونا بھی مانیں گے. پھر آپ دیکھیں گے کہ اس کائنات میں کیا کچھ ہے. یہ وہ چیز ہے کہ جو انسان کو اللہ کا قرب دیتی ہے، اور انسان حقیقت میں اللہ تعالیٰ کا قرب پاتا ہی تب ہے جب اس کو اللہ تعالیٰ کی بڑائی کا یقین ہوتا ہے. ہم کہتے ہیں چھوڑو ہوگی کوئی، اور بس ختم. پھر اس کے بعد اپنے آپ کو بڑے سے بڑا کرتے جاتے ہیں. کائنات بڑی ہے، کبھی سوچا آپ نے؟ تو ہم کیسے مانیں؟ آج بھی اگر آپ کسی گاؤں کے رہنے والے لوگوں کو اگر آپ کسی چیز کے بارے میں پوچھیں تو وہ کیا کہے گا؟ ہاں ہمارا گاؤں بہت بڑا، شہر بڑی دور ہے. جتنی چھوٹی جگہ پہ انسان ہوتا ہے نا، اتنا ہی آپ دیکھیے کہ اس کو بس اپنے ارد گرد کی چیزیں جو ہیں وہ دکھتی ہیں. لیکن جتنا کائنات کے اندر جاتا، آگے جاتا ہے، آتا جاتا ہے، اتنا اس کو کیا بڑا لگتا ہے؟ اللہ بڑا لگتا ہے نا. یعنی یہ ایک آیت ہمیں دعوت دے رہی ہے کہ ہم سوچیں اپنے آپ کو چھوٹا سمجھنے کی، اور اللہ کی ذات کتنی بڑی. پھر سب سے بڑی بات یہ دیکھیں کہ بے جان کائنات ہی بڑی نہیں ہے، اس کے اندر کون رہتا ہے، اس میں کیا کچھ ہے. ایک بہت ہی خوبصورت ویڈیو ہے، کبھی موقع ملے آپ لوگ ضرور دیکھیے اپنے گھر میں بچوں کے ساتھ. اس کا نام ہے دی ارتھ. ہمارے پاس اس کی ویڈیو بھی تھی، بک اسٹور میں ہوتی تھی، اور بہت سارے لوگ اس کو لیتے ہیں، ڈی وی ڈی کی شکل میں بھی ہے. اور اس میں ایک ایک کر کے کائنات کی مختلف چیزوں کو دکھایا گیا. और जब आप उसको देखते हैं तो बस ऐसे ही लगता है कि आप बहुत छोटे हैं, अल्लाह की जात बहुत बड़ी है, बिल्कुल होश गुम हो जाता है। मैं तो जब भी देखी उसको मुझे हमेशा ही अच्छा लगता है, और मैं सोचती हूँ कि अल्लाह ताला हम अपने आप को कितना बड़ा समझते हैं, लेकिन अल्लाह तू तो इससे भी बड़ा है। और एक ना नजर आने वाली चीज को भी अगर इंसान अपनी आंखों में ना पा सके तो आप बताइए कि जिस जात ने उसको बनाया वो कितनी बड़ी होगी। पहली माएँ बच्चों को खाना खिलाते हुए कहती थी वो देखो चांद है और वो चंदा मामू दूर गए, और पता नहीं चंदा मामू ही होता है हमेशा, चंदा चाचू कभी नहीं हुआ। इसी से औरतों का तासुब नजर आता है कि रिश्ते हमेशा मैके के बनते हैं। लेकिन अल्लाह ने जो कह दिया कि वला किन अक्सर अन्नास ला यालमून, अक्सर लोग ही नहीं जानते। मुझे तो ये शिकवा लगता है, अक्सर लोगों को इल्म ही नहीं है, बेइल्म है या उनको पता ही नहीं है, वो सच्चा इल्म और मार्फत वाला इल्म नहीं है। इसलिए फरमाए वमा यस्तविल अमा वल बसीर, और बराबर नहीं हो सकते अंधे और आंखों वाले। कौन से अंधे और कौन से आंखों वाले? अगर हम अंधे होते तो हम इतनी खूबसूरत दुनिया देखते? कभी बहुत ही खूबसूरत जगह पे जाने का इत्तेफाक हो और कोई मंजर दिखे ना तो वहां एकदम ख्याल आ जाता है, अगर मैं ब्लाइंड होती तो मैं इतनी खूबसूरत चीज से महरूम रह जाती। किसी का बहुत खूबसूरत बच्चा देखूं जब कोई न्यू बेबी होता है या कोई, तब भी मैं ये सोचती हूँ कि अगर मेरी आंखें ना होती तो मैं इतना प्यारा बेबी ना देख सकती। कायनात इतनी हसीन है आंखें ना हो। और इसी तरह जैसे एक जाहरी ब्लाइंडनेस होती है तो अंदर की ब्लाइंडनेस तो नजर आती है ना, यहाँ ये बराबरी है। इस कायनात से गुजर जाते और गौर ही नहीं करते। वल्लज़ीना आमनू वअमिलुस सालिहाती वला मुसीउ, और नहीं बराबर हो सकते वो लोग जो ईमान लाए और जिन्होंने नेक अमल किए, और इसी तरह जो बदकार है, यानी नेक अमल करने वाले और बुरे काम करने वाले बराबर नहीं हो सकते। कलीलम मा तज़क्करून, बहुत थोड़े हो जो तुम नसीहत लेते हो और बहुत थोड़ा हो जो तुम सबक लेते हो, दोनों चीजें इसमें आती हैं। हकीकत है ना, हैं भी थोड़े और थोड़ों में से भी नसीहत भी थोड़ी। तो याद रखो कि नसा तलातियतुल्ला रही बफीहा, देखो यकीनन क़यामत आकर रहेगी और इसमें कोई शक नहीं। वलाकिन अक्सर अन्नास ला युमिनून, लेकिन अक्सर लोग मानने वाले नहीं। अगर आप ये सारी आयतों को जमा कर लेना जो आ रही हैं, अक्सर अन्नास अक्सर अन्नास, तो आपको ये तो समझ आ जाएगा कि मेजॉरिटी का टेस्ट क्या है। अक्सर आप देखिए लोग ईमान से दूर हैं, अक्सर नसीहत से दूर हैं, अक्सर शुक्र से दूर हैं। जैसे एक बुजुर्ग को किसी ने देखा तो कहा कि अल्लाह मुझे थोड़ों में कर ले, अल्लाह मुझे कलील में कर ले। कहा ये क्या बात हुई? कहा इसलिए कि अक्सर लोग अच्छे काम नहीं करते, तो अल्लाह मुझे उन थोड़ों में कर ले जो तुझे राजी करने वाले काम करते हो। अब इन सारी बातों को सामने रखते हुए फिर अल्लाह ताला का हुक्म सुनिए, वकाल रब्बुकुम उदूनी अस्तजीब लकुम, और तुम्हारा रब कहता है कि मुझे पुकारो मैं तुम्हारी दुआ कबूल करूंगा। ये है वो आयत जिस पे इस पूरी सूरत का थीम है, मरकजी मजमून ही दुआ है। इंसान का मामला क्या है कि उससे मांगा जाए ना तो उसको बुरा लगता है, और अल्लाह का मामला इससे उलट, अगर उससे ना मांगा जाए तो वो नाराज होता है। गोया कि आप कह लीजिए कि अल्लाह की अता खुद मुंतजर है कि कोई मांगे तो हम दें। वो शेर भी है ना कि हम तो माइल बकरम है कोई साइल ही नहीं, हम देना चाहते कोई लेता ही नहीं है। अल्लाह के नबी सल्लम ने फरमाया रात के पिछले पहर अल्लाह आसमाने दुनिया पर नजूल फरमाते हैं और एक निदा होती है, हल मिन साइलिन फऊतीयहु, है कोई मांगने वाला कि मैं उसको अता करूं, हल मिन मुस्तगफिरिन, है कोई बख्शिश मांगने वाला गुनाहों से, फ़ग़फ़िर लहू, तो मैं उसको बख्श दूं तौबा कबूल कर दूं, हल मिन ताइबिन, है कोई तौबा करने वाला, फ़तूब इलैह, तो क्या मैं उसकी तौबा कबूल कर दूं, हल मिन दाइन फ़उजीबहु, है कोई दुआ मांगने वाला और उसकी पुकार सुन लूं। इसके बरक्स इन्नल्लज़ीन यस्तकबिरून अन इबादती सयदखुलून जहन्नम दाखिरीन, यकीनन वो लोग जो मेरी इबादत से तकबर की बिना पर एरास करते हैं वो जहन्नुम में जलील व ख्वार होकर दाखिल होंगे। अल्लाह से ना मांगेंगे तो वो आपसे नाराज है। आप देखिए कि इबादत और दुआ एक ही लफ्ज है, अद्दुआ हुवल इबादा। दिन रात अगर आप नोट करें ना तो हम अल्लाह से कुछ मांग ही रहे होते हैं दुआओं की सूरत में। सुबह शाम की दुआएं, नमाज क्या है? पूरी नमाज दुआएं। हज और उमरे का सफर क्या है? सारा दुआएं। कुछ और इसमें लंबे चौड़े रिचुअल्स नहीं है। अगर तवाफ़े काबा है या सही है उसके बीच में भी दुआएं हैं। फिर इसी तरह आप देखिए, सोने की दुआ, जागने की दुआ, खाने की दुआ, पीने की दुआ, आईना देखने की दुआ, घर से निकलने की दुआ, मस्जिद में जाने की दुआ, दुआ 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 दुआ, 700 के करीब दुआएं नबी सल्लल्लाहु अलैहि वसल्लम से साबित हैं। अगर इंसान मसनून दुआओं को पढ़ने का अहतमाम करे ना तो वजीफों का तो टाइम ही नहीं है। फिर यहाँ आप देखिए कि यहाँ पर पहले दुआ का जिक्र है, अदउनी, फिर इसी के लिए इबादत का लफ्ज़ है। यहाँ आपने, ये बहुत अहम नुक्ता है मुफसरीन की नज़र में, कि यहाँ ये नहीं कहा कि इन्नल्लज़ीना यस्तकबिरूना अन दुआई अन इबादती। तो ये पॉइंट नोट कीजिए कि पीछे दुआ, यहाँ इबादत, तो दुआ को यहाँ इबादत कहा गया। तो जब दुआ को इबादत समझ के करेंगे तो फिर मिले ना मिले आप इबादत की हालत में। बहुत सारे मिसकंसेप्शंस हैं लोगों के जहनों में दुआ के नाते से। अच्छा जी, हम क्यों मांगे, अल्लाह को तो पहले ही पता है। थोड़ी सी बहस करते हैं इस पे। लोग कहते हैं जी हम क्यों मांगे जब अल्लाह को तो सब कुछ पहले ही पता है। इसका जवाब आप कहेंगे, वाह ये तो कभी सोचा ही नहीं, इतने तो अक्लमंद है ही नहीं कि कभी सोचते। तो इसका जवाब क्या, मैं आपसे ही पूछती हूँ, नमाज में क्या कहते हैं आप? अल्लाह अकबर कहते हैं। क्यों कहते हैं, अल्लाह को नहीं पता वो बड़ा है? सुभान अल्लाह व बिहम्दिही कहते हैं आप? क्यों कहते हैं, अल्लाह को नहीं पता? पता क्यों कहते हैं? अल्लाह को पता, लेकिन उसको अच्छा लगता है कि आप कहें। जब आप दुआ मांगते हैं तो फिर अल्लाह को उस वक्त पता होता है कि ये बंदा मुझसे मांग रहा है और मुझे पता था कि ये मुझसे मांगेगा, अल्लाह को अच्छा लगता है। फिर एक और लोग एतराज कर सकते हैं और वो कहते हैं कि जी तकदीर तो लिखी गई, अब दुआ से क्या होगा, ठीक है किस्मत तो मेरी लिखी हुई है। तो इसका जवाब क्या है कि हमने देखा हमारी तकदीर में क्या लिखा है? नहीं देखा ना, अल्लाह को पता है ना। जब अल्लाह को पता है कि हमारी तकदीर में क्या है, तो क्या वो उसको बदलने का इख्तियार रखता है कि नहीं? तो जब हम दुआ मांगेंगे तो अल्लाह अपने पास उसको बदल देगा, हमें पता भी नहीं चलेगा, कानो कान पता नहीं चलेगा। इसलिए दुआ से कभी बुखल ना करें। अफसोस की बात यह कि आज जिस तरह अब लोग बहुत सेल्फ सफिशिएंट हो गए, और बस बच्चे भी कहते हुए दिखे कि हम तो जी अपने अम्मी अबू से नहीं मांगते, हम खुद कमाएंगे तो पैसे देंगे, हम अपनी ज़रूरियात खुद पूरी करते हैं। और ये कॉम्प्लेक्स दे दिया आज के दौर में नस्लों को कि खुद कमाओ। चलो लड़कों की हद तक तो ठीक था, तो लड़कियों को भी बेचारियों को यही मसला आ गया। इसी तरह फिर अल्लाह से मांगने में भी ऐब महसूस करते हैं। और याद रखिए, जिस तेज़ी से जवाल आ रहा है ना, ये मुमकिन है कि एक वक्त आए कि मुसलमान कह दें ये तो बहुत ही बैड थिंग है कि अल्लाह से दुआ मांगो। खुद कोशिश करो, अपने जोरे बाजू पे जोर लगाओ और अपनी कोशिश से लो। तो अल्लाह को ऐसे लोग अच्छे नहीं लगते जो ऐसी बातें करते हैं, क्योंकि अल्लाह की शान देने वाली है और बंदे की शान लेने वाली है। असल में जो बंदे का अल्लाह ताला के साथ सबसे खूबसूरत ताल्लुक है ना, वो क्या है, वो दाता और बंदा जो है वो मंगता है। पीछे सूरह फुरकान में पढ़ चुके हैं, या अय्युहन्नास अंतुमुल फुकरा वल्लाहु वल गनीयुल हमीद। तुम सब फकीर हो और अल्लाह गनी भी है और हमीद भी है, तारीफें किया हुआ है। तो लिहाजा अल्लाह से मांगो, क्यों ना मांगो, मेरे अल्लाह के पास है। अमूमन देखिए, आप इंसानों को जरा लेके देखे, अमूमन इंसान किससे मांगता है? सबसे पहले माँ बाप से मांगता है। क्या माँ बाप से मांगने में इंसान को कोई शर्म आती है? उसको पता है जब से पैदा हुआ माँ बाप ही मेरे ऊपर लगा रहे हैं। इसके बरक्स कोई गैर रिश्तेदार या कोई दोस्त या माँ बाप का कोई ऐसा मिलने वाला, वो अगर आपके ऊपर थोड़े से भी पैसे लगा दे तो आपको कैसा लगता है? अच्छा नहीं लगता ना, बोझ महसूस होता है। इसी तरह अल्लाह से जो मिले उसका बोझ नहीं होता, खुशी होती है। ये ताल्लुक है, मैं तो सिर्फ आपसे लूंगी। फिर आप देखिए कि बाज़ दफ़ा नहीं भी होता अपने माँ बाप के पास, चले माँ बाप के साथ आप शौहरों को भी लगा लें, क्योंकि शादी के बाद तो ज्यादा शौहरों से इंसान मांगता है ना। जब किसी के पास हो के ना हो, आपको ये पता है कि मैंने लेना इसी से है, तो अल्लाह के पास तो है, मैं क्यों ना मांगू अल्लाह से, जबकि वो खुद कहता है कि तुम मुझसे मांगो और मैं दूंगा। और जब देखिए मिले ना मिले, इबादत की हालत है। इससे भी कोई खूबसूरत इबादत होगी कि इंसान 100% अपना ही फायदा कर रहा है और आपके और मेरे पास दिन के 24 घंटों में, सिवाय हमारी नींदों के, और यकीन करें आदत हो तो रात को करवट पलटते हुए अपनी जुबान से सुना करें आप क्या कहते हैं। आप उस वक्त भी मांगते हैं, क्याम वक़ऊद वाला जुनूबिहिन, लेटे बैठे उठते हर वक्त आप अल्लाह से मांग रहे होते हैं। तो आप भी इबादत 24 घंटे कर सकते हैं। कुछ लोग कहते हैं इतनी दफा मांगा मिला नहीं, तो ना सिर्फ आपको उसका अजर तो मिल रहा है ना, अल्लाह ताला आपकी सांसों के अंदर जो आपकी ख्वाहिशात होती हैं उसको भी लेता है। फिर इसी तरह आप देखिए कि हदीस में आता है कि अल्लाह ताला फरमाते हैं, हदीस कुदसी है, कि जो शख्स मेरी हमदो सना में इतना मशगूल हो कि अपनी हाजत मांगने की भी फुर्सत ना रहे, तो मैं इसको मांगने वालों से ज़्यादा दूंगा। ये तिरमिज़ी की भी रिवायत है और डिफरेंट किताबों में ये रिवायत मौजूद है। इसी तरह तिरमिज़ी और मुस्लिम की रिवायत में आता है, मन शगलहुल कुरान अन ज़िक्री, जो शख्स तिलावत कुरान में इतना मशगूल हुआ कि मुझसे अपनी हाजात मांगने की भी इसे फुर्सत ना मिले, तो मैं इसको इतना दूंगा कि मांगने वालों को भी इतना नहीं मिलता। हर इबादत वही फ़ायदा देती है जो दुआ का फ़ायदा है, तो ज़रूरत है इस बात की कि इंसान मांगे। अरफात की एक हदीस में अल्लाह के नबी ने फरमाया, अरफात में मेरी दुआ और मुझसे पहले अम्बिय कलाम की दुआ ये कलमा है, ला इलाहा इल्लल्लाहु वहदहु ला शरीक लहू लहुल मुल्क लहुल हम्द वहुवा अला कुल्ली शयइन कदीर। क्या मांगा इसमें? कुछ नहीं मांगा, सिर्फ अल्लाह ताला की बड़ाइयाँ और उसके हर चीज़ पर कादिर होने की बात है। तो लिहाजा ज़रूरत है इस बात की कि इंसान मांगे, नहीं मिलता तो भी मांगे। यहाँ नहीं मिल रहा, हदीस में आता है हर दुआ के साथ तीन में से एक मामला ज़रूर होगा, या तो वो चीज़ फ़ौरन मिल जाएगी और ये दुआ का अदना दर्जा होता है। फिर दूसरी बात है कि वो चीज़ तो नहीं मिलेगी लेकिन उसके बदले में कोई तकलीफ़ आने वाली टल गई, हमें नहीं पता हमारा एक्सीडेंट लिखा हुआ था, हम दुआ मांगते रहे। मिसाल देती हूँ, कोई दुआ आप जहन में रख लीजिए, अपने जहन में सोच के कि कोई दुआ आपने मांगी, लेट्स सी आप कहते हैं कि आपका बच्चा फर्स्ट आ जाए, इम्तिहान में पास हो जाए। अब आप तो उसको फर्स्ट आने को कामयाबी समझ रहे थे, अल्लाह ना करे आज रात कहीं भी हादसे की खतरा था, आपको तो नहीं पता था, आपकी फर्स्ट की दुआ आपके बच्चे को काम आ गई, हादसा होते होते बच गया, कौन सी दुआ बेहतर है? फर्स्ट आना और उसके बाद हादसा हो जाए, या फिर उसका हादसे से बच जाना? और तीसरी दुआ तो उससे भी अहम है, ना दुनिया में मिली ना उसके बदले में कोई तकलीफ हटी, वो कल क़यामत के दिन जब बंदा बेबस खड़ा होगा और एक नेकी की वजह से महरूम हो रहा है, उस वक्त अल्लाह उसने दुआ को लगा देगा। तो लिहाजा दुआएं मांगे। चंद रिवायतें नोट कर लीजिए दुआ के बारे में। तिरमिज़ी और इब्ने माजा की रिवायत है हज़रत अबू हुरैरा से, आपने फरमाया अल्लाह ताला के नज़दीक दुआ से ज़्यादा कोई चीज़ मुकर्रम नहीं है, इज़्ज़त वाली। तिरमिज़ी की रिवायत इब्ने अब्बास से, अद्दुआ मुखुल इबादा, दुआ इबादत का मगज़ है। फिर तिरमिज़ी ही में इब्ने मसूद से रिवायत है कि अल्लाह से इसका फ़जल मांगा करो, क्योंकि अल्लाह ताला सवाल और हाजत तलबी को पसंद फरमाता है। और सबसे बड़ी इबादत यह है कि सख्ती के वक्त आदमी फराखी का इंतज़ार करे। बहुत दफ़ा आपने ये रिवायत मेरे मुँह से ज़ुबानी सुनी है, मेरी फेवरेट मोस्ट हदीसों में से एक है, आज उसका रेफरेंस भी आपको लिखा देती हूँ। मुझे जब पहली दफ़ा ये बात समझ आई थी तो मैं जिसको कहते हैं ना झूम गई थी। बेहतरीन सबसे बड़ी इबादत क्या है? सख्ती के वक्त में फराखी का इंतज़ार कर। क्या हाल है आपका? ठीक है? बीमार है आप? नहीं, ठीक होने वाली हूँ, ठीक हो जाऊंगी, मैं जल्दी ठीक हो जाऊंगी। जॉब नहीं मिली आपके मियाँ को? बस अब बन करीब मिल जाएगी। कारोबार नहीं चल रहा आपका? बस मिलने वाला है। ये कैफियत इबादत की बेहतरीन इबादत है। क्या खूबसूरत है अल्लाह हमारा। आप अपने लिए अच्छे दिनों का इंतजार कर रहे हैं। बीमार हो? नहीं नहीं मैं ठीक हो जाऊंगी अब, बस अब मुझे लग रहा है मैं ठीक हो रही हूँ। बच्चा नहीं है? बच्चा नहीं, बस अब देखना इस महीने हो जाना। ये कैफियत दिल की यकीन से करे, अल्लाह आपका नाम इबादत गुजारों में लिख देगा। अल्लाह अकबर। हदीस में आता है कि अल्लाह के नबी ने फरमाया, जो अल्लाह से अपनी हाजत का सवाल नहीं करता, अल्लाह ताला का इस पर गजब होता है। तिरमिज़ी इब्ने हब्बान और हाकिम की रिवायत है। क्यों भाई? इसलिए कि उसको ना मांगना खुद को उससे गनी समझना है, हालांकि अल्लाह कहते हैं तुम मांगो मुझसे। इब्ने हब्बान और हाकिम में हजरत अनस की रिवायत है, आपने फरमाया दुआ से आजिज ना हो, क्योंकि दुआ के साथ कोई हलाक नहीं होता, यानी मांगते ही रहो, उसका नुकसान नहीं होगा। हाकिम की रिवायत अबू हुरैरा से, दुआ मोमिन का हथियार है और दीन का सतून और ज़मीन व आसमान का नूर है। फरमाया जिस शख्स के लिए दुआ के दरवाजे खोल दिए गए, उसके वास्ते रहमत के दरवाजे खुल गए। और अल्लाह ताला से कोई दुआ इससे ज़्यादा महबूब नहीं मांगी गई कि इंसान उससे, कोई आप में से बताएगा क्या मांगे? अल्लाह को सबसे ज्यादा क्या अच्छा लगता है जो बंदा मांगता है? आफियत मांगो, اللہ کو سب سے محبوب چیز ہے کہ بندہ اس سے عافیت کا سوال کرے. اللہم انی اسألک العفو والعافیہ فی الدنیا والآخرہ. یہ ترمذی کی روایت تھی, حاکم میں بھی ہے, ابن عمر راوی ہیں. اور عافیت اتنا بڑا لفظ ہے کہ جس میں آپ کہیں کہ ہر بلا سے حفاظت اور ہر ضرورت اور احتیاج کا پورا ہونا. اچھا, کیا گناہ کی دعا کی جا سکتی ہے؟ رشتہ داریوں کو کاٹنے کی, ماں سے بیٹا جدا ہو جائے, تو یہ دعا قبول نہیں ہوتی, یہ دعا مانگنا حرام ہے, یہ ایسی دعائیں نہیں مانگ لینی چاہیے. جب تھوڑی سی دیر ہو جائے تو کیا سوچیں کہ اللہ تعالیٰ اس کا کوئی بہتر بدلہ مجھے دینے والا ہے. اچھا جی, کیا کافروں کی بھی دعائیں قبول ہوتی ہیں؟ یہ بھی ایک کوشچن ہے. دیکھیے, پہلی بات تو یاد رکھیے کہ دعاؤں کی قبولیت کے لیے مسلمان ہونا بھی لازمی نہیں ہے. کافر تو کافر, اللہ نے تو ابلیس کی بھی دعا قبول کر لی تھی, ربی فانظر نیلا یوم یوبسون. یہ ہے تو عبادت, لیکن اس کی آسانی کیا ہے؟ نمبر ایک, نہ تو کسی وقت کی شرط ہے, نہ طہارت کی شرط ہے, نہ باوضو ہونے کی شرط ہے. آپ جب مرضی مانگیں, آپ ناپاکی کی حالت میں بھی دعا مانگ سکتے ہیں, کوئی ضرورت نہیں ہے نے آپ کو پریشان کرنے کی. ہاں, جو دعا قبول نہیں ہوتی وہ غفلت کی دعا قبول نہیں ہوتی, بے پرواہی کی نہیں ہوتی, ڈھل مل یقین سے نہیں قبول ہوتی. حدیث میں آتا ہے, ادعوا اللہ وانتم موقنون بالاجابہ, اللہ سے دعا مانگو اس طرح کہ تمہیں قبولیت کا یقین ہو. ترمذی کی روایت میں ابو ہریرہ سے بھی یہ مضمون ملتا ہے. تو ضرورت ہے کہ اللہ سے دامن بھر بھر کے مانگے, اور کس سے لیں گے؟ وہی تو ہے جو دینے والا ہے, ہم کسی اور کے پیچھے کیوں بھاگیں؟ آپ کے اپنے شوہر کے پاس سب کچھ ہو تو آپ کو برا لگتا ہے نا, جب کوئی کہتا ہے کہ مجھے کچھ ضرورت ہوئی نا مجھے بتانا, کہتے کیوں, اللہ رحم کرے ہمارے پاس بہت ہے. تو جب اللہ سے تعلق ہوتا ہے تو بندہ اتنا ہی غیور ہو جاتا ہے, اس سے بھی بہت بڑا. میں آپ سے کیوں مانگوں, مجھے کیا چاہیے آپ سے؟ اور دل میں بندہ کہتا ہے آپ کے پاس ہے ہی کیا جو آپ مجھے دیں گے, میں اپنے رب سے کیوں نہ مانگوں. دیکھیے, بعض لوگ انسانوں سے مانگتے ہیں, بعض انسانوں کے رب سے مانگتا ہے. ضرورت ہے کہ اس سے مانگی جائے جس کی ضرورت ہو. ایسی کسی کا واقعہ سننا تھا کہ ایک بادشاہ تھا, تو اس کو کسی پہ بڑا پیار آیا, تو کہا کہ تم مجھ سے مانگو, جو مانگو گے میں تمہیں دوں گا. اس نے کہا اچھا کیا کروں؟ اس نے کہا کہ بادشاہ سلامت جو شطرنج ہوتی ہے نا, چیس بولتے ہیں اس کو, شاید کیا ہوتا ہے اس کے اندر, شاید 64 کیوبز ہوتے ہیں نا, ایک کیوب کیوب. تو اس نے کہا کہ جو چیس کہہ لیں یا شطرنج, اس کے جتنے ڈبے ہیں نا, مثلا جیسے دیکھیے پہلا ڈبا ہے نا, اس میں دو, تو دوسرے میں چار, تو تیسرے میں چار, چار 16, جو ملٹیپلز ہوتے ہیں نا, اتنے اتنے چاول رکھ کے دیں بس. اتنے سے کہ یہ کون سی زیادہ بات ہے, اتنی سی ڈبی ہے. اب آپ امیجن کریں نا, پہلے میں دو ضرب دو, تو دوسرے میں چار ضرب چار, پھر 16, پھر 64. اتنے 64 کو جب دیا تو اس کا پورا خزانہ خالی ہو گیا, صرف اس ایک چیس کے ڈبوں کے ملٹیپل میں وہ خالی ہو گیا. تو وہ دنیا کا بادشاہ تھا نا. تو میرا رب کیا کہتا ہے کہ جو چاہو مانگو میں تمہیں دوں گا. ضرورت اس بات کی ہے کہ آپ کا دل اللہ کی محبت سے چور ہو, پھر انشاءاللہ ملے گا. اور وہ دے کے نہیں تکتا. اللہ کے خزانوں میں کیا کمی؟ آپ نے کبھی نوٹ کیا کوئی فقیر بابا پیچھے پڑ ہی جاتا ہے, پھر اخیر آپ اس کو ٹالنے کے لیے اپنے برس میں سے 54-58 کوئی پاؤنڈ کوئی روپیہ نکال کے کہتے ہیں پکڑو, جان چھڑانے کے لیے دیں گے نا کہ جان چھوٹے. آپ کے لیے وہ پاؤنڈ کچھ نہیں تھا, اس کا ہو سکتا ہے اس سے ایک وقت کا کھانا آ جائے. اب آپ کے میرے جیب میں جو ایک قطرہ تھا وہ تو اتنا تھا, اللہ سے مانگے اگر وہ نہیں بھی دینا چاہے گا تو جو قطرہ بھی ہمیں دے گا نا اپنی رحمت کا, وہ ہماری نسلوں کے لیے کافی ہوگا. اللہ سے مانگا کریں, اور پیار بڑھتا ہے مانگنے سے. یہ بھی بتا دوں آپ کو, یہ محبت کے رشتے ہوتے ہیں نا جن سے ہم لیتے ہیں, محبت بڑھتی ہے, مان ہوتا ہے دے مجھے. باپ سے آپ کہتے ہیں دے مجھے, پھر مائیں بچوں سے کہتی ہیں میرا بیٹا مجھے دے گا. یہ صرف انسانی تعلقات کی باتیں ہیں. اللہ سے تعلق ہے تو مانگیں گے, نہ مانگنا تعلق کی کمی ہے. اس لیے اللہ سے پیار کریے اور خوب مانگیے. امام سفیان ثوری اپنی دعاؤں میں کہا کرتے تھے, اے وہ اللہ جسے وہ بندہ بڑا ہی پیارا لگتا ہے جو بکثرت اس سے دعائیں کیا کرے, اور وہ بندہ اسے سخت برا معلوم ہوتا ہے جو اس سے دعا نہ کرے. اے میرے رب, یہ صفت تو صرف تیری ہی ہے, تو میری دعاؤں کو قبول فرما. یعنی دعاؤں کو سن کے خوش ہونے والے مجھے دے. اور اسی طرح کی اور بہت خوبصورت باتیں ہیں, اشعار بھی ہیں کچھ اس قسم کے, کہ اللہ سے مانگے تو کتنا اچھا لگتا ہے. एक रिवायत सुन लीजिए, अबू याला में रिवायत, अल्लाह के नबी ने फरमाया, चार खसलतें हैं जिनमें से एक मेरे लिए है, एक तेरे लिए, एक तेरे और मेरे दरमियान, और एक तेरे दरमियान और मेरे दूसरे बंदों के दरमियान। जो खास मेरे लिए है वो तो सिर्फ ये कि तू सिर्फ मेरी ही इबादत कर, ठीक है ना, बंदा सिर्फ रब की इबादत करे और मेरे साथ शरीक ना करे। मुझ पर वो ये कि तेरे हर अमले खैर का भरपूर बदला तुझे दूं, जिस तरह हमारे ऊपर लाजिम है ना कि हम सिर्फ अल्लाह से मांगे या अल्लाह की इबादत करें, इस तरह अल्लाह पे ये लाजिम है कि हमारे हर अच्छे अमल का बदला जरूर दे, बुराइयों को माफ कर दे। फमै यामल मिसकाला ज़र्रतिन खैरिन यरा, ये अल्लाह ने अपने ऊपर लाजिम कर लिया। और जो तेरे मेरे दरमियान है यानी हम दोनों में, वो क्या है कि तू दुआ कर और मैं इसको कबूल करूं। और चौथी खसलत जो तेरे और मेरे दूसरे बंदों के दरमियान है, वो ये कि तू इनके लिए वो चाह जो अपने लिए पसंद करता है। इतना प्यारा दीन है हमारा, तो अल्लाह ताला से दुआ है कि वो हकीकत में हमें इस दीन की कदर की तौफीक अता फरमाए। यहाँ तकबर की बात भी आई है ना, यस तकबिरून, तो एक आध रिवायत तकबर पे भी सुन लीजिएगा। मुस्लिम अहमद की रिवायत है, क़यामत के दिन मुतकबिर लोग चींटियों की शक्ल में जमा किए जाएंगे, छोटी से छोटी चीज भी इनके ऊपर होगी और इन्हें बौलस, बा वाव लाम सीन, बौलस नामी जहन्नुम के जेल खाने में डाला जाएगा। और भड़कती हुई आग, सख्त आग इनके सरों पर शोले मारेगी और इन्हें जहन्नमियों का लहू, पीप, पेशाब और पखाना पिलाया जाएगा। अल्लाह अकबर कबीरा, कितनी गंभीर किस्म की जहन्नम है। दुआ कीजिए कि अल्लाह ताला हम सब से राजी हो जाए।
وقال الذين في النار لخزنة جهنم ادعوا ربكم يخفف عنا يوما من العذاب قالوا أولم تك تأتيكم رسلكم بالبينات قالوا بلى قالوا فادعوا وما دعاء الكافرين إلا في ضلال إنا لننصر رسلنا والذين آمنوا في الحياة الدنيا ويوم يقوم الأشهاد يوم لا ينفع الظالمين معذرتهم ولهم اللعنة ولهم سوء الدار ولقد آتينا موسى الهدى وأورثنا بني إسرائيل الكتاب هدى وذكرى لأولي الألباب فاصبر إن وعد الله حق واستغفر لذنبك وسبح بحمد ربك بالعشي والإبكار إن الذين يجادلون في آيات الله بغير سلطان أتاهم إن في صدورهم إلا كبر ما هم ببالغيه فاستعذ بالله إنه هو السميع البصير لخلق السماوات والأرض أكبر من خلق الناس ولكن أكثر الناس لا يعلمون وما يستوي الأعمى والبصير والذين آمنوا وعملوا الصالحات ولا المسيء قليلا ما تتذكرون إن الساعة لآتية لا ريب فيها ولكن أكثر الناس لا يؤمنون وقال ربكم ادعوني أستجب لكم إن الذين يستكبرون عن عبادتي سيدخلون جهنم داخرين